بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے شروتاؤں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ آج کے کاریکرم کا آرمبھ ہم پوتر قرآن کے سورہ ہود کی 45ویں، 46ویں اور 47ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ تلاوت کا شرح پراپت کر رہے ہیں شری میر زادہ واقفی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، ونادى نوح ربه فقال رب إن ابني من أهلي وإن وعدك الحق وأنت أحكم الحاكمين، قال يا نوح إنه ليس من أهلك إنه عمل غير صالح فلا تسألني ما ليس لك به علم إني أعظك أن تكون من الجاهلين، قال رب إني أعوذ بك أن أسألك ما ليس لي وإلا تغفر لي وترحمني أكن من الخاسرين، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ اور نوح نے اپنے رب کو پکارا اور کہا، ہے رب، میرا بیٹا میرے گھر والوں میں سے ہے اور نشچے ہی تیرا وعدہ سچا ہے اور تو ہی سب سے بڑا حاکم ہے۔ کہا، ہے نوح، وہ تیرے گھر والوں میں سے نہیں، وہ تو اششٹ کرم ہے، تو ایسی چیز کا مجھ سے سوال نہ کر جس کا تجھے کوئی گیان نہیں ہے۔ میں تجھے نصیحت کرتا ہوں کہ تو اجانی لوگوں میں سے نہ ہو جا۔ کہا، ہے رب، मैं तेरी पनाह मांगता हूँ इससे कि मैं तुझसे ऐसी चीज का सवाल करूँ जिसका मुझे कोई ज्ञान नहीं, और यदि तूने मुझे क्षमा न किया और मुझ पर तूने दया न की तो मैं घाटा उठाने वालों में से हो जाऊंगा।
ये रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, कार्यक्रम में आपका स्वागत है। आज शनिवार है, फरवरी की 5, रजब की 3 और बहमन माह की 16 तारीख। एक घंटे तक प्रसारित किए जाने वाले इस कार्यक्रम की रूपरेखा आप नोट कर सकते हैं। पहले विश्व समाचार पेश किए जाएंगे, विश्व समाचारों के बाद राजनीतिक चर्चा का दैनिक कार्यक्रम आप सुनेंगे। राजनीतिक चर्चा के दैनिक कार्यक्रम के उपरांत हम आपको सुनवाएंगे स्वतंत्रता प्रभात से संबंधित विशेष कार्यक्रम, और हमारी सभा का अंतिम कार्यक्रम होगा उज्ज्वल भविष्य। तो श्रोताओं, ये थी हमारे आज के कार्यक्रमों की रूपरेखा। आपको बताते चलें कि हमारे कार्यक्रमों को आप अपनी सुविधा के अनुसार वेबसाइट पर भी देख सकते हैं, partstoday.com/hi। इन कार्यक्रमों पर अपनी प्रतिक्रियाओं को आप हमें ईमेल के माध्यम से भेज सकते हैं। हमारा ईमेल आईडी है hindi@ws.irib.ir। अब कुछ ही क्षणों में समाचार पेश किए जाएंगे। ये तेहरान है, अब आप मरियम मेहरदादी और कायम रिजवी से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। अमरीकी विदेश मंत्री ने कुछ प्रतिबंधों को समाप्त करने के प्रस्ताव पर हस्ताक्षर किए हैं। रॉबर्ट मालिक का कहना है कि बाद वाली सरकार परमाणु समझौते के बारे में कोई गारंटी नहीं दे सकती। अब्दुल मलिक का कहना है कि यूएई को यमन में अपने हस्तक्षेप का बदला देना होगा। इसराइल की गैस को तुर्की यूरोप पहुंचाना चाहता है।
अमरीका ने शुक्रवार को वियना में परमाणु वार्ता के दौरान तेहरान के खिलाफ कुछ प्रतिबंधों को समाप्त करने को कहा है। एसोसिएटेड प्रेस की रिपोर्ट के अनुसार बाइडेन सरकार ने वार्ता को आसान बनाने के उद्देश्य से ईरान के खिलाफ कुछ प्रतिबंधों को समाप्त करने की बात कही है। अमरीकी विदेश मंत्री एंटनी ब्लिंकन ने शुक्रवार को ईरान की असैन्य परमाणु गतिविधियों से संबंधित कुछ प्रतिबंधों को समाप्त करने के प्रस्ताव पर हस्ताक्षर किए। वियना में होने वाली परमाणु वार्ता का उद्देश्य ईरान के खिलाफ अमरीकी प्रतिबंधों को समाप्त करना और अमरीका की परमाणु समझौते में वापसी है। इस समय वियना में होने वाली वार्ता परमाणु संवेदनशील चरण में पहुंच चुकी है। जिन प्रतिबंधों को अमेरिका ने खत्म किया है उसका नतीजा ये होगा कि अब दूसरे देश और कंपनियां ईरान के असैन्य परमाणु योजनाओं में काम कर सकती हैं। अमेरिका के पूर्व विदेश मंत्री ने मई 2020 में इस माफी को खत्म कर दिया था, पर अब दूसरी कंपनियां और देश ईरान के बुशहर परमाणु बिजली घर, अराक के भारी पानी के परमाणु संयंत्र और तेहरान के परमाणु शोध केंद्रों में काम कर सकते हैं। जानकार हलकों का मानना है कि वियना में होने वाली परमाणु वार्ता में प्रगति के लिए और ईरान की तार्किक मांगों के सामने घुटने टेकने के अलावा अमरीका के पास अब कोई दूसरा रास्ता नहीं बचा है, इसलिए अमरीका ने ईरान के खिलाफ कुछ प्रतिबंधों को समाप्त किया है।
ईरान के मामले में अमेरिका के विशेष दूत का कहना है कि देश की अगली सरकार JCPOA के प्रति कटिबद्ध नहीं हो सकती। रॉबर्ट माली ने बताया कि संयुक्त राज्य अमेरिका का सिस्टम कुछ इस प्रकार का है कि बाद वाला राष्ट्रपति JCPOA के प्रति कटिबद्ध नहीं होगा। ईरान के मामले में अमेरिका के विशेष दूत रॉबर्ट माली ने इस ओर संकेत किया कि परमाणु समझौते में वापस आने को लेकर वाशिंगटन तथा तेल अविव के बीच मतभेद पाए जाते हैं। रॉबर्ट माली ने MSNBC टीवी चैनल से बात करते हुए कहा कि ईरान पर अत्यधिक दबाव की नीति का उल्टा परिणाम सामने आया है। रॉबर्ट माली से जब ये पूछा गया कि JCPOA से निकलने के बावजूद अमेरिका ईरान से पहले समझौते में वापस क्यों नहीं आ रहा है, तो उन्होंने इसका कोई स्पष्ट जवाब नहीं दिया, बल्कि ये कहा कि ये मुद्दा बहुत महत्व नहीं रखता कि कौन सा पक्ष पहले समझौते में वापस आएगा। ईरान के मामले में अमेरिका के विशेष दूत रॉबर्ट माली ने इस सवाल का भी कोई स्पष्ट जवाब नहीं दिया कि ईरान को इस बात का अधिकार है कि वह अमेरिका पर भरोसा न करे। इसके जवाब में उनका कहना था कि अमेरिका की वर्तमान सरकार इस बात की गारंटी नहीं दे सकती कि अगली सरकार परमाणु समझौते से बाहर नहीं निकलेगी।
इराकी सूत्रों ने बताया है कि सीरिया के अलहस्का की जेल से दाइश के आतंकवादी भाग रहे थे, जिसके दौरान 350 आतंकवादी मारे गए। रशियल अलियोम के अनुसार इराकी संचार माध्यमों ने बताया है कि इस देश के सुरक्षा बलों ने एक विज्ञप्ति जारी करके कहा है कि सीरिया की अलहस्का जेल की गवीरान जेल में रहने वाले 4,400 बंदियों को आज़ाद कराने की चेष्टा की जा रही थी। इसी बीच बहुत से बंदी भागने लगे, जिनमें से 350 से अधिक को मार दिया गया। इराकी सूत्रों ने बताया है कि जिन तत्वों ने बंदियों को जेल से भगाने की योजना बनाई थी, वे सुरक्षा बलों की कार्रवाई में मारे गए या फिर गिरफ्तार कर लिए गए। इराकी संचार माध्यमों ने बताया है कि प्राप्त जानकारी इस बात की पुष्टि करती है कि लगभग 3,900 आतंकवादियों को दूसरी सुरक्षित जेलों में स्थानांतरित कर दिया गया है, जबकि सुरक्षा बलों की कार्रवाई के दौरान लगभग 100 आतंकवादी घायल हो गए, जिन्हें उपचार के लिए अस्पतालों में भेजा गया है। अभी हाल ही में सीरिया की असनाआ जेल से दाइश के आतंकवादी तत्वों को भगाने के लिए जेल पर हमला कर दिया गया था, जिसमें सैकड़ों आतंकवादी हताहत और घायल हुए थे तथा आतंकवादी तत्वों को भागने से रोक लिया गया था।
यमन सरकार के वार्ताकार टीम के एक सदस्य ने कहा है कि अब UAE को हमारे कड़े जवाब की प्रतीक्षा करनी चाहिए। अब्दुल मलिक अल अजजी ने कहा कि जब अमेरिका को यह विश्वास हो गया कि मारिब में युद्ध अपने अंतिम चरण में है, तभी से यमन में संयुक्त अरब इमारात का हस्तक्षेप बढ़ गया। उन्होंने कहा कि अब जबकि UAE ने यमन युद्ध में हाथ डाल दिया है, तो उसको इसकी कीमत चुकानी होगी। अल अजजी ने कहा कि यमन की सेना केवल उन्हीं लोगों को लक्ष्य बनाती है जो देश की जनता पर हमले करते हैं। इससे पहले अब्दुल मलिक अल हुसैन ने कहा था कि अमेरिका और ज़ायनी शासन ने संयुक्त अरब इमारात को यमन पर फिर से हमले के लिए उकसाया। उन्होंने कहा कि निश्चित रूप में इसमें UAE को पराजय का मुंह देखना होगा। शुक्रवार को यमन की सशस्त्र सेना के प्रमुख ने कहा था कि हमलों के जारी रहने की स्थिति में उनका मुंह तोड़ जवाब दिया जाएगा। यमन की सशस्त्र सेना ने पिछले कुछ सप्ताहों के दौरान यमन तूफान 1, यमन तूफान 2 और यमन तूफान 3 नामक हमले किए थे, जिनमें मिसाइलों और ड्रोन का प्रयोग किया गया था।
रूस के 6 जंगी जलपोतों ने सीरिया की तरतूस बंदरगाह पर लंगर डाल दिया है। रूस के प्रतिरक्षा मंत्रालय ने ऐलान किया है कि यूरोप में सैन्य अभ्यास समाप्त होने के बाद रूस के 6 जंगी जलपोतों ने सीरिया पहुंचकर लंगर डाला है। फार्स की रिपोर्ट के अनुसार रूसी प्रतिरक्षा मंत्रालय ने शुक्रवार को एक विज्ञप्ति जारी करके सूचना दी है कि बाल्टिक सागर में नौसेना अभ्यास समाप्त होने के बाद रूस के 6 बड़े जंगी जलपोतों ने सीरिया की तरतूस बंदरगाह पर लंगर डाला है। रूसी प्रतिरक्षा मंत्रालय के अनुसार इस देश के 6 बड़े जंगी जलपोतों ने 6,000 मील समुद्री रास्ता तय किया और ईंधन, पेयजल, खाद्य पदार्थों की जरूरत और दूसरी चीजों को लेने के लिए सीरिया की तरतूस बंदरगाह पर वे बाकी हैं।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने कहा है कि अंकारा इसराइल की गैस को यूरोप पहुंचाने के प्रयास में है। रजब तैयब अर्दोगान ने शुक्रवार को यूक्रेन से वापस तुर्की जाते हुए पत्रकारों से वार्ता में ये बात कही। तुर्क राष्ट्रपति की बात का इसराइली राष्ट्रपति ने स्वागत करते हुए कहा कि अगर इसराइल की गैस यूरोप जाती है तो वो केवल तुर्की के रास्ते से यूरोप जाएगी। समाचार एजेंसी अनातोली की रिपोर्ट के अनुसार तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगान ने रूस और यूक्रेन संकट के संबंध में पश्चिम के रवैये की आलोचना की और कहा कि अमेरिका के राष्ट्रपति जो बाइडेन ने अब तक इस संकट के समाधान के संबंध में कोई सकारात्मक सुझाव व प्रस्ताव नहीं दिया है। उन्होंने कहा कि हम रूस और यूक्रेन के राष्ट्राध्यक्षों के बीच उच्च स्तरीय बैठक कराना चाहते हैं और हमने यूक्रेन के राष्ट्रपति से कह दिया है कि हम तनाव को कम करने में अपनी भूमिका निभाने के लिए तैयार हैं। उन्होंने कहा कि रूसी राष्ट्रपति से मुलाकात के बाद अगर हमें मध्यस्थता करने का मौका मिलता है तो हम रूस और यूक्रेन के बीच मध्यस्थ की भूमिका निभाने के लिए तैयार हैं और हमें जो जिम्मेदारी दी जाएगी हम उसे अंजाम देने का प्रयास करेंगे। तुर्की के राष्ट्रपति ने अपने बयान के एक अन्य भाग में कहा कि रूस यूक्रेन संकट के समाधान में पश्चिम ने न केवल अब तक कोई सकारात्मक भूमिका नहीं निभाई है बल्कि शांति प्रक्रिया में विघ्न उत्पन्न कर रहा है। इसी प्रकार उन्होंने दावा किया कि तुर्की पूरी दृढ़ता के साथ आतंकवादी गुट दाइश और दूसरे दिग्भ्रमित गुटों से मुकाबला जारी रखेगा।
8 देशों के साथ मिलकर अमरीका अब उत्तरी कोरिया पर दबाव डालने के लिए सामने आया है। संयुक्त राष्ट्र संघ की खुली बैठक में विफल रहने के बाद अमेरिका ने उत्तरी कोरिया पर फिर से दबाव डालने के लिए 8 देशों का सहारा लिया है। उत्तरी कोरिया को मिसाइल परीक्षणों से रुकवाने में अमेरिका की पूरी तरह से विफलता रही है। सुरक्षा परिषद की हालिया बैठक में भी उसको अपने प्रयास में सफलता हासिल नहीं हुई। इसी बीच संयुक्त राष्ट्र संघ में अमेरिका की प्रतिनिधि लिंडा थॉमस ग्रीनफील्ड ने एक संयुक्त बयान में ये बताया है कि हम उत्तरी कोरिया की गैर कानूनी कार्रवाइयों का विरोध करते हुए इनकी भर्त्सना करते हैं। उन्होंने कहा कि अमेरिका का ये मानना है कि उत्तरी कोरिया को उत्तरी कोरिया की कार्रवाइयों के सामने खामोशी के बहुत ही भयानक परिणाम सामने आएंगे। अमेरिका की विशेष प्रतिनिधि की ओर से जारी बयान में अल्बानिया, ब्राजील, ब्रिटेन, फ्रांस, आयरलैंड, जापान, नॉर्वे और यूएई जैसे 8 अमेरिकी समर्थक देशों के प्रतिनिधियों के हस्ताक्षर मौजूद हैं।
कश्मीर से लेकर नोएडा तक भूकंप के झटके क्षमा किया नोएडा भारत नियंत्रित कश्मीर और दूसरे इलाकों में शनिवार को भूकंप के झटके महसूस किए गए। रिक्टर पैमाने पर इस भूकंप की तीव्रता 5.7 मापी गई। आज सुबह 9:45 आए भूकंप का केंद्र अफगानिस्तान ताजिकिस्तान सीमा क्षेत्र में रहा। अभी तक किसी तरह के जानमाल के नुकसान की कोई खबर नहीं है। नोएडा के कुछ लोगों ने ट्वीट किया कि कम से कम 20 सेकंड तक जमीन हिलती रही। भारत की राजधानी दिल्ली में भी लोगों ने भूकंप के झटके महसूस करने की बात कही है।
एवरेस्ट की चोटी पर जमी हुई बर्फ बहुत तेजी के साथ पिघलती जा रही है। वैज्ञानिकों का कहना है कि माउंट एवरेस्ट पर शताब्दियों से जमने वाली बर्फ बहुत तेजी से पिघलने लगी है। वैज्ञानिकों ने बताया है कि माउंट एवरेस्ट पर जो बर्फ 2000 वर्षों में जमी थी वो मात्र 25 वर्षों में पिघल गई है। उनका कहना है कि माउंट एवरेस्ट के कोल ग्लेशियर की बर्फ जिसके जमने में लगभग 2000 वर्षों का समय लगा था वो इतनी तेजी से पिघल गई जिसके बारे में कोई भी पेशनगोई नहीं की जा सकती। कोल ग्लेशियर की बर्फ 1950 से पिघलना आरंभ हुई थी जो 25 वर्षों में पिघलकर पानी हो गई। इससे पता चलता है कि पर्वतों के ग्लेशियर कितनी तेजी से पिघल रहे हैं। वैज्ञानिकों ने बताया है कि माउंट एवरेस्ट के साउथ कोल ग्लेशियर की बर्फ पिछले 25 वर्षों में 180 फीट से अधिक पिघल चुकी है। इसी के साथ विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज। राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं, मेरा सलाम स्वीकार कीजिए। आज हमारी चर्चा का विषय है यूक्रेन संकट में चीन की एंट्री से अमेरिका के लिए बड़ी परेशानी, अफगानिस्तान में खाद्य संकट गहराया और भारत नियंत्रित कश्मीर में जनसंख्या अनुपात को बदलने की कोशिश।
आपको मालूम है कि जब रियल एस्टेट का मामला,
तो सबसे पहले यूक्रेन संकट पर हम चर्चा करते हैं। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने शुक्रवार को चीन की अपनी यात्रा के दौरान चीनी राष्ट्रपति से मुलाकात की और खास तौर पर यूक्रेन संकट पर विचार विमर्श किया। एक समीक्षा पेश कर रहे हैं हमारे साथी सैयद मीसम।
रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने शुक्रवार को चीन की अपनी यात्रा के दौरान चीनी राष्ट्रपति शी जिनपिंग से मुलाकात की और खासतौर पर यूक्रेन संकट पर विचार विमर्श किया। इस मुलाकात के बाद एक संयुक्त बयान जारी किया गया जिसमें दोनों देशों ने नाटो के विस्तार का विरोध किया है। साथ ही यह भी कहा है कि नाटो अपने वैचारिक शीत युद्ध दृष्टिकोण को छोड़कर अन्य देशों की संप्रभुता, सुरक्षा और हितों का सम्मान करे। बयान में कहा गया है कि विदेश नीति को लेकर चीन और रूस दोनों एक दूसरे का समर्थन करते हैं। इसके अलावा दोनों देशों ने यह भी कहा है कि वे एशिया प्रशांत क्षेत्र में सैन्य या किसी अन्य गठजोड़ का विरोध करते हैं। इस मुलाकात के बाद चीन भी अमेरिका के नेतृत्व वाले पश्चिमी देशों के सैन्य गठबंधन नेटो के विस्तार के विरोध में खुलकर सामने आ गया है और उसने पश्चिमी देशों को स्पष्ट संकेत देने की कोशिश की है। चीन ने जहां नेटो के खिलाफ रूस का साथ दिया है, तो वहीं रूस की तरफ से कहा गया है कि वो ताइवान को लेकर चीन के रुख का समर्थन करता है और उसका मानना है कि ताइवान चीन का अभिन्न अंग है। यूक्रेन की सीमा पर रूस ने 1,00,000 से अधिक सैनिकों की तैनाती कर दी है। हालांकि उसने यूक्रेन पर हमले की योजना से साफ इनकार करते हुए इसे अमेरिका और ब्रिटेन का प्रोपेगंडा करार दिया है। हालांकि रूस ने नाटो को अपनी सुरक्षा मांगों की एक लिस्ट भेजी है। रूस के राष्ट्रपति व्लादिमीर पुतिन ने नाटो पर क्षेत्रीय सुरक्षा को नजरअंदाज करने का आरोप लगाते हुए कहा है कि दूसरी बातों के अलावा नेटो यूक्रेन और सोवियत संघ के पूर्व घटक देशों को इस गठबंधन का सदस्य बनाने के लिए नहीं उकसाए। रूस ऐसा इसलिए चाहता है ताकि सोवियत संघ के विघटन के बाद से उस गठबंधन में शामिल होने वाले देशों के सैनिकों और उससे मिलने वाले हथियारों की हद तय की जा सके। इंटरनेशनल फॉरेन साइट एंड एनालिसिस फर्म जियोपॉलिटिकल फ्यूचर्स के संस्थापक जॉर्ज फ्राइडमैन रूस की मांग को संक्षेप में बताते हुए कहते हैं कि वास्तव में वो ठीक वैसा ही स्थिति चाहते हैं जैसी शीत युद्ध के दौरान थी और जैसी पूर्वी यूरोप की सीमाएं थीं। यूक्रेन पर रूस के हमले के खतरे पर खुद यूक्रेन से ज्यादा अमरीका हौला मचा रहा है। वाशिंगटन ने पूर्वी यूरोप में भेजने के लिए अपने 8,500 सैनिकों को अलर्ट पर रखा है। उसने काला सागर में अपने युद्धपोत भेज दिए हैं। साथ ही उसने यूक्रेन की राजधानी कीव में अपने राजनयिकों के रिश्तेदारों को निकालने का आदेश भी दिया है। जबकि इसके विपरीत यूक्रेन के राष्ट्रपति व्लादिमीर ज़ेलेंस्की ने पश्चिमी देशों से अपील की है कि यूक्रेन की सीमा पर रूसी सैनिकों की मौजूदगी के बीच वे युद्ध को लेकर दहशत न पैदा करें। बहरहाल इस सिनेरियो में चीन के खुलकर प्रवेश करने से ताकत का संतुलन काफी हद तक रूस की ओर झुक गया है और अमेरिका और ब्रिटेन के लिए स्थिति पहले से कहीं अधिक चुनौतीपूर्ण हो गई है।
और अब रुख करते हैं भारत का। भारत नियंत्रित कश्मीर में जनसंख्या अनुपात को बदलने की कोशिश की जा रही है, जिसका कश्मीर के सारे राजनीतिक दलों ने कड़ा विरोध किया है। विस्तृत रिपोर्ट के साथ श्रीनगर से हमारे साथी सिप्ते मोहम्मद हसन।
भारत प्रशासित जम्मू कश्मीर के तमाम मेनस्ट्रीम दलों ने उस पॉलिसी का विरोध किया है जिसमें कंस्ट्रक्शन कंपनियों को 2500 कनाल के करीब जमीन अलॉट कर दी गई है ताकि वहां पर कॉलोनीज को बनाया जा सके। नेशनल कॉन्फ्रेंस पीडीपी और अन्य दलों ने कहा है कि ये जम्मू कश्मीर में डेमोग्राफी चेंज का आरंभ है। जम्मू कश्मीर पीपल्स मूवमेंट के अध्यक्ष हकीम यासीन ने पत्रकारों के साथ वार्ता करते हुए कहा कि 5 अगस्त 2019 के बाद जो भी निर्णय सामने आ रहे हैं वो जम्मू कश्मीर के विरोध में है। उन्होंने कहा कि रिहायशी कॉलोनियों के लिए जमीन अलॉट करना इसकी एक कड़ी है। उन्होंने कहा कि हम ये बताना चाहते हैं कि हम ये स्वीकार नहीं करेंगे। उन्होंने कहा कि हमने उनके तमाम निर्णयों का विरोध किया है और करते रहेंगे। महकी मोहम्मद यासीन ने अन्य दलों पर भी बल दिया कि वो इस हवाले से मुश्तरक तौर पर एक नीति अपनाने के लिए बैठक बुलाएं। उन्होंने इस अवसर पर कहा,
आपको मालूम है कि जब रियल एस्टेट का मामला गवर्नमेंट ने सामने लाया कुछ दिनों पहले, उस वक्त तमाम पार्टियों ने हमारे समेत इसके बारे में खदशात जाहिर किए और अपने अपनी राय थ्रू प्रिंट मीडिया, इलेक्ट्रॉनिक मीडिया लोगों के सामने रखा। ये खदशात पहले ही थे इसके बारे में कि यहाँ क्या कुछ होने वाला है, क्या कुछ हो रहा है।
इस बीच जम्मू कश्मीर में कोविड स्थिति में अगरचे सुधार आया है, परंतु एक बार फिर प्रशासन ने कहा है कि स्थिति में और सुधार लाने के लिए वीक लॉकडाउन जरूरी बन गया है और इस हवाले से आज वीक लॉकडाउन आरंभ हो गया है जो मंडे 6 बजे तक जारी रहेगा। इधर जम्मू कश्मीर हेल्थ डायरेक्टर ने भी कोविड के हवाले से लोगों के नाम जो एडवाइजरी जारी की है, उन्होंने इस अवसर पर पत्रकारों के साथ कहा,
वैक्सीनेशन का पहले यही एक गाइडलाइन है, यही एक उसका मतलब, चाहे आप वैक्सीन से पहले वैक्सीन के बाद SOPs तो जरूर फॉलो करनी है, वही हैंड हाइजीन, सोशल डिस्टेंस और मास्क, ये वैक्सीन से पहले और वैक्सीन के बाद भी जरूरी रखना है।
इसमें जम्मू कश्मीर में हिंसा घटनाओं का क्रम भी जारी है जिसमें एक छापामार के हताहत होने की सूचना है। पुलिस का कहना है कि दक्षिणी कश्मीर में अलगावादी छापामार और सुरक्षा बलों के बीच एक मुठभेड़ में एक छापामार हताहत हुआ है। सिप्ते मोहम्मद हसन, रेडियो तेहरान, श्रीनगर।
और अब चलते हैं अफगानिस्तान।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
विश्व खाद्य संगठन ने ऐलान किया है कि इस समय अफगानिस्तान को भुखमरी का सामना है। अफगानिस्तान की सत्ता पर तालिबान ने कब्जा तो कर लिया है, लेकिन अभी तक उसे देशों की ओर से मान्यता हासिल नहीं हुई है, जबकि कुछ यूरोपीय देशों और अमेरिका ने अफगानिस्तान पर प्रतिबंध भी लगा रखे हैं, जिसकी वजह से वहां मानवीय संकट गहराता जा रहा है। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
विश्व खाद्य कार्यक्रम ने ऐलान किया है कि इस समय अफगानिस्तान के आधे से अधिक लोगों को भुखमरी का सामना है। अफगानिस्तान के आंतरिक व विदेशी संगठनों ने बारंबार इस देश के लोगों को दयनीय स्थिति के प्रति चेतावनी दी थी, परंतु विश्व समुदाय की ओर से अफगानिस्तान के लोगों की चिंताजनक स्थिति व दशा पर कोई विशेष ध्यान नहीं दिया गया। इस वक्त अफगानिस्तान में भीषण सर्दी पड़ रही है, लोगों के पास घर गर्म करने के लिए पर्याप्त साधन नहीं है, लोगों को अकाल का भी सामना है। ये वो चीजें हैं जिन्होंने अफगानिस्तान की स्थिति को और हृदय विदारक बना दिया है। साथ ही अमेरिका ने अफगानिस्तान की संपत्ति को अपने देश के बैंकों में रोक रखा है। रोचक बात यह है कि अमेरिका मानवाधिकारों की रक्षा का दावा करता है और अमेरिका न केवल अफगानिस्तान के लोगों की सहायता नहीं कर रहा है, बल्कि अफगानिस्तान की संपत्ति को भी अपने देश में रोक रखा है। और उसके क्रियाकलापों से अच्छी तरह समझा जा सकता है कि अमेरिका और पश्चिमी देश मानवाधिकारों की रक्षा के दावे में कितने सच्चे हैं। अफगानिस्तान के लोगों की दयनीय दशा को देखते हुए भारत शीघ्र ही पाकिस्तान के रास्ते 50,000 ٹن گیہوں افغانستان بھیجنے والا ہے۔ ایران اور پاکستان نے کئی بار افغانستان کے لیے مانوتا پریمی سہایتاؤں کو بھیجا ہے۔ افغانستان کے لوگوں کو جن سمسیاؤں اور کٹھنائیوں کا سامنا ہے اس کا ایک کارن وشو سمودائے کی اور سے طالبان کی سرکار کو مانتا نہ دینا ہے۔ ابھی تک کسی بھی دیش نے طالبان کی سرکار کو مانتا نہیں دی ہے۔ طالبان کی سرکار کو مانتا نہ دیے جانے کے کارن انتراشٹریہ سمودائے کی اور سے کی جانے والی سہایتائیں بند ہو گئی ہیں۔ اس سمے چونکہ افغانستان کے لوگوں کو بھوکمری جیسی سمسیا کا سامنا ہے، وہاں وبھن پرکار کے اپرادھوں میں بھی وردھی ہو گئی ہے۔ یدیپی طالبان کا دعویٰ ہے کہ ستا کی باغ ڈور اس کے ہاتھ میں آنے سے پہلے کی اپیکشا ادھک سرکشا استھاپت ہو گئی ہے، پرنتو بے روزگاری اور نردھنتا کے کارن لوگوں کی آرتھک استھتی بہت وشم روپ دھارن کر گئی ہے اور مانو اپہرن جیسے اپرادھ بھی افغانستان میں انجام دیے جا رہے ہیں۔ یہی نہیں، کچھ لوگ اپنا پیٹ پالنے کے لیے بچوں تک کو بیچنے پر مجبور ہو گئے ہیں۔ بہرحال افغانستان کے لوگوں کو جن سمسیاؤں کا سامنا ہے اس کے دھیان یوگیہ بھاگ کا سمبندھ امریکہ اور اس کے گھٹکوں کے 20 ورشی اتی گھن سے ہے، اور افغانستان کے لوگ ورچسوادی شکتیوں کے ہیتوں کی بھینٹ چڑھ گئے ہیں۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کاریکرم یہیں پر سماپت ہوا۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہماری آج کی اس سبھا کے انت میں آپ سنیں گے کاریکرم اجول بھوشیہ، کنتو اس سے پہلے سوتنترتا پربھات پر پرستت ہے وشیش کاریکرم۔
سوتنترتا پربھات،
دوستو کاریکرم سویتنتر پربھات کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں حاضر ہیں۔ سید میسم اور مریم مہردادی کا سلام سویکار کیجیے۔
دوستو، کم ہی ایسا ہوتا ہے کہ کوئی پیڑت راشٹر کرانتی کے لیے ساہس کرے، اور جو راشٹر آندولن اور کرانتی کے لیے قدم بڑھاتے بھی ہیں تو کم ہی ایسا دیکھا گیا ہے کہ انہوں نے اسے انجام تک پہنچایا ہو۔ اور سرکاروں کے بدلنے کے علاوہ کرانتی کے آدرشوں اور مہتواکانکشاؤں کی حفاظت کی ہو، لیکن ایران کی ساہسی جنتا کی شاندار کرانتی جو ورتمان کی سب سے لوکپریہ کرانتیوں میں سے ایک ہے، ایک ماتر ایسی کرانتی ہے جو 43 ورش بیت جانے کے بعد بھی اپنے آدرشوں کو سرکشت رکھے ہوئے ہے۔
ایران کی اسلامی کرانتی نے اپنے انوٹھے ادے کے ساتھ ایک لمبے ایتیہاسک پچھڑے پن اور پتن کو سماپت کر دیا۔ ایران جو پہلوی اور قاجار شاسن کالوں میں بہت زیادہ پچھڑا ہوا تھا اور اپمانت تھا، کرانتی کے بعد پرگتی کے پتھ پر اگرسر ہو گیا۔ ایرانی جنتا نے اپنی اچھا شکتی اور درڑ سنکلپ سے کخیات پہلوی شاسن کا پتن کر دیا، جس کے بعد چوطرفہ اور واستوک پرگتی کے لیے راستہ صاف ہو گیا اور یواؤں کو میدان میں اتر کر اپنی کشمتاؤں کے پردرشن کا موقع ملا۔
ایران کی اسلامی کرانتی کے ورش نیتا آیت اللہ العظمیٰ سید علی خامنئی نے پہلوی شاسن کال میں ایران کے پچھڑے پن اور اسلامی کرانتی کے بعد اس کے وکاس کا الیکھ کرتے ہوئے کہا ہے، اس دیش میں اسلامی شاسن کی استھاپنا سے پہلے ہم پورن روپ سے ایک پچھڑے ہوئے راشٹر تھے، ایک نربھر راشٹر تھے، شکشا کے کھیتر میں پچھڑے ہوئے تھے، راجنیتک کھیتر میں بھی پچھڑے ہوئے تھے، ساماجک درشٹی سے بھی پچھڑے ہوئے تھے، اور راجنیتک جگت میں الگ تھلگ پڑے ہوئے تھے۔ آج اسلامک گنتنتر کے وکاس نے دشمنوں کو بھی اس کا لوہا ماننے پر مجبور کر دیا ہے۔ آج ہم وگیان اور تکنیک کے کھیتر میں دنیا کے وکست دیشوں کی پنکتی میں کھڑے ہوئے ہیں۔ اسلامی راشٹر اپنے سنگھرش اور کڑے پریاس سے اس دوران اسلامی سبھیتا کی روپ ریکھا نردھارت کر سکتا ہے، اس کی نیو رکھ سکتا ہے، اس کو انجام تک پہنچا سکتا ہے اور اسے مانوتا کے سامنے پیش کر سکتا ہے۔
اسلامی کرانتی کے ورشٹھ نیتا نے کرانتی کی 40ویں ورشگانٹھ پر کرانتی کا دوسرا قدم نامک بیان جاری کرتے ہوئے مہان اسلامی ایران کے نرمان کے لیے کچھ بنیادی سفارشیں پیش کی تھیں۔ نسندے کرانتی کا دوسرا قدم بیان ایرانی راشٹر اور وشیش روپ سے یواؤں کے لیے ایک نیا سندیش تھا۔ واستو میں یہ سونرمان، سماجیکرن اور سبھیتا کے دوسرے چرن کا ایک چارٹر ہے۔ دراصل یہ دوسرا قدم کرانتی کو اس کے مہان آدرش نئی اسلامی سبھیتا کی استھاپنا اور 12ویں امام کے شاسن کال کی تیاری میں مدد کرے گا۔
نئی اسلامی سبھیتا کی وشیشتاؤں کا الیکھ کرتے ہوئے آیت اللہ العظمیٰ سید علی خامنئی کہتے ہیں، نئی اسلامی سبھیتا میں آدھیاتمکتا بھوتک واد اور نیتکتا کے ساتھ ہوتی ہے، اور آدھیاتمکتا بھوتک جیون کی پرگتی کے ساتھ ہوتی ہے۔ اسی راستے پر آگے بڑھتے ہوئے نئی اسلامی سبھیتا مسلم دیشوں کے لوگوں کو کرانتی کے آدرشوں اور مولیوں سے پریچت کرائے گی۔ اس کے لیے مسلم جگت اور اسلام کے ودوانوں کو خود کو نئی اسلامی سبھیتا کے سدھانتوں کا مکھیہ پرچارک سمجھنا چاہیے اور اس کے لیے گمبھیرتا سے پریاس کرنے چاہیے۔
اسلامی کرانتی کے ورشٹھ نیتا نئی اسلامی سبھیتا کا الیکھ کرتے ہوئے اسے دو بھاگوں میں بانٹتے ہیں۔ پہلا بھاگ وہ مولے ہیں جنہیں آج ہم اپنے دیش کے وکاس کے لیے ضروری سمجھتے ہیں۔ وگیان، اوشکار، ادیوگ، راجنیتی، ارتھ ویوستھا، راجنیتک اور سینیہ سمپربھتا، انتراشٹری پرتشٹھا، پرچار اور پرچار کے اپکرن سبھی سبھیتا کے اپکرن ہیں۔ دباؤں، دھمکیوں اور پرتبندھوں کے باوجود ایرانی راشٹر نے ان کھیتروں میں اچ استھان پراپت کیا ہے۔
ان کی نظر میں سبھیتا کا مکھیہ بھاگ ہمارے جیون کو روپ دینے والی جیون شیلی ہے، جیسے کہ پریوار، وواہ شیلی، آواز کا پرکار، کپڑوں کا سٹائل، اپبھوگ آدرش، بھوجن کا پرکار، کھانا پکانے کا طریقہ، منورنجن، ویاپار، کام، کاریہستھل پر ویوہار کا طریقہ، یونیورسٹی میں کیا گیا ویوہار، اسکول میں کیا جانے والا ویوہار، میڈیا ویوہار، دوستوں کے ساتھ ویوہار، دشمنوں کے ساتھ ویوہار، اجنبی کے ساتھ ویوہار، سبھیتا کے ایسے مولک مولیہ ہیں کہ جو انسان کی جیون شیلی کا نردھارن کرتے ہیں۔ انہی مولیوں اور شکشاؤں کے آدھار پر ایشوری اور واستوک راشٹر کی ستھاپنا ہوتی ہے۔
قرآن مجید کے انوسار بھوتک اور ویگیانک کھیتروں میں وکاس کو اس وقت سبھیتا مانا جاتا ہے جب کوئی سماج اور اس کے سدسیہ ایشوریہ مارگ پر اگرسر ہوتے ہیں۔ اسی لیے پیغمبر اسلام نے اپنا ادیش ایکیشورواد کا پرچار بتایا تھا۔ ایشوریہ دوت کی پہچان بھی ایکیشورواد کی پہچان کا ہی حصہ ہے۔ اسی سے ایکتا اور اسلامی سبھیتا کی پہچان بھی حاصل ہوتی ہے۔ پیغمبر اسلام نے ایکتا اور اسلامی سبھیتا کی نیو رکھی اور سماجک، سانسکرتک، راجنیتک اور آرتھک پریورتن کیے، جس سے بہت ہی تھوڑے سمے میں اسلام دھرم نے ایک مہان ویشوک سبھیتا کی استھاپنا کر دی۔ ایکیشوروادی امت اور اسلامی سبھیتا اللہ کے شاسن کے آدھار پر استھاپت ہوتی ہے۔ ورشٹھ نیتا اس بات کی پشٹی کرتے ہوئے کہتے ہیں کہ جو سماج ایکیشورواد کی شکشا کو اپنی بنیاد بناتا ہے وہ ان سبھی اچھائیوں کو پراپت کرتا ہے جو ایک مہان اور ویاپک سبھیتا کا نرمان کرتی ہیں۔
قرآن کریم کے مطابق دنیا میں دو طرح کی سبھیتائیں ہیں، ایک کا نیتریتو ایشور کے پرتنیدھی کرتے ہیں تو دوسرے کا نیتریتو شیطان کے پرتنیدھی کرتے ہیں۔ جیسا کہ قرآن کے سورہ بقرہ کی 257ویں آیت میں ذکر ہے، ایشور ان ایمان لانے والے لوگوں کا متر ہے جنہیں وہ اگیانتا کے اندھیرے سے نکال کر پرکاش کی دنیا میں لے گیا، اور جنہوں نے اوشواس کا راستہ چنا. ان کے دوست شیطان اور راکشس ہیں جو انہیں پرکاش کی دنیا سے پتھ بھرشٹتا کے اندھیرے میں دھکیل دیتے ہیں. یہ لوگ نرک میں جائیں گے اور وہاں ہمیشہ رہیں گے. اسلامی درشٹی کون سے واستوک سبھیتا اندھیروں سے دور ہونا اور پرکاش میں پرویش کرنا ہے. جب انسان پرکاش تک پہنچتا ہے اور پرکاش میں ہو جاتا ہے تو وہ سبھی بھی ہو جاتا ہے. قرآن کے ویشوک درشٹی کون کے انوسار دنیا میں ایشور تک جانے کے لیے صرف ایک ہی مارگ ہے جو اسلامی امت کی ایکتا اور آدھونک اسلامی سبھیتا پر آدھارت ہے.
ایران کی اسلامی کرانتی کے ورشٹھ نیتا آدھونک اسلامی سبھیتا کی استھاپنا کے لیے مسلمانوں کی ذمہ داری کا ذکر کرتے ہوئے کہتے ہیں، آج اسلامی جگت کی ذمہ داری ہے کہ وہ اس دنیا میں سوئم اسلام اور پیغمبر اسلام کی شکشاؤں کی جان پھونکے، نیا واتاورن اتپن کرے اور نیا راستہ کھول دے اس چیز کو کہ جس کی ہمیں اپیکشا ہے، نئی اسلامی سبھیتا کہا جاتا ہے. ہمیں مانو سماج کے لیے آدھونک اسلامی سبھیتا کی استھاپنا کا پریاس کرنا چاہیے. اس کا مطلب دوسرے علاقوں پر قبضہ نہیں کرنا چاہیے، اس کا ارتھ دوسرے راشٹروں پر حملہ کرنا نہیں ہے، اس کا مطلب دوسرے راشٹروں پر اپنی سبھیتا اور سنسکرتی تھوپنا نہیں ہے، اس کا مطلب ہے کہ ایشور کے اپہار کو دوسرے راشٹروں کے سامنے پیش کریں تاکہ وہ اپنی اچھا سے، اپنے چین سے، اپنی سمجھ سے صحیح راستے کا چناؤ کر سکیں. آج وشو کی بڑی شکتیوں نے دوسرے دیشوں کو جس راستے پر ڈال دیا ہے وہ غلط راستہ ہے. یہ ہے آج ہماری ذمہ داری.
آج ایران کی اسلامی کرانتی کے ادے اور اس کی مضبوطی کے ساتھ اسلامی دنیا میں ایشوریہ شاسن اور سبھیتا کی استھاپنا کے لیے کافی سمبھاونائیں ہیں. ایران کی اسلامی کرانتی متبھیدوں پر دھیان دینے کے بجائے سمانتاؤں پر ادھک دھیان دیتی ہے. یہی کارن ہے کہ کرانتی کے ورشٹھ نیتا کے روپ میں آیت اللہ خامنے کہتے ہیں، ایکتا ایک راجنیتک اور رننیتک کاریہ نہیں ہے بلکہ ایکتا کی آوشکتا پر وشواس ہاردک اور دھارمک ہے. اسلامی جگت میں ایک جٹتا کے لیے سب سے پہلے قدم کے طور پر مسلمانوں کو آپس میں اور ان کی سرکاروں کو متبھید اتپن نہیں کرنے چاہیے اور ایک دوسرے پر حملہ نہیں کرنا چاہیے، ایک دوسرے کو نقصان نہیں پہنچانا چاہیے. دوسرا یہ کہ دشمن کے خلاف ایک جٹ رہنا چاہیے اور ایک نئی اسلامی سبھیتا کی استھاپنا کے لیے وگیان، دھن، سرکشا اور راجنیتک شیتر میں ایک دوسرے کے ساتھ سہیوگ کرنا چاہیے.
ایران کی اسلامی کرانتی کی سفلتا کو 43 سال ہو گئے ہیں. حالانکہ دشمن شروعات سے ہی اسلامی کرانتی کے خلاف جھوٹے پرچار اور سازشوں میں ویست ہو گیا تھا، لیکن اس کی سمست سازشوں پر پانی پھر گیا. اسلامی کرانتی کے چاہنے والے دنیا بھر میں اس کی اور آشا بھری نظروں سے دیکھ رہے ہیں اور اسلامی ویوستھا پورن روپ سے ان کی آشاؤں پر کھری اتر رہی ہے.
تو دوستو کاریہ کا سمے سماپت ہوتا ہے، انومتی دیجیے.
یہ ریڈیو تہران کی ہندی سیوا ہے. ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا. تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے. اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
اجول بھوش۔
دوستو، کارکرم اجول بھوش کی پہلی کڑی لے کر آپ کی سیوا میں اپستھت ہیں مریم مہردادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، اس کارکرم میں ہم انتراشٹریہ سنستھاؤں دوارا جٹائے گئے آنکڑوں کے آدھار پر پچھلے چار دشکوں کے دوران اسلامی گرنتنتر ایران کی اپلبدھیوں کا الیکھ کریں گے جو ایران کے اجول بھوش کی اور سنکیت کرتے ہیں۔ ایران کی اسلامی کرانتی کو چار دشک سے ادھک کا سمے بیت گیا ہے۔ اس دوران یہ کرانتی چھیتریہ اور انتراشٹریہ استر پر سب سے مہتوپورن اور پربھاوشالی گھٹناؤں میں سے ایک بنی ہوئی ہے۔ اس کرانتی نے پشچم ایشیا کے سبھی سمیکرنوں کو بدل ڈالا اور اس چھیتر میں گھٹنے والی بہت سی گھٹنا اس کرانتی سے جڑی ہوئی ہیں۔ یہ کرانتی جتنی چھیتریہ اور انتراشٹریہ استر پر پربھاوشالی رہی ہے اور اس نے ورچسوادی ویوستھا اور زانوی شاسن کے سامنے ایک چنوتی پیش کی ہے، اتنی ہی یہ ایران کے بھیتر ویاپک گھٹنا کرموں کا کارن بنی ہے۔
اسلامی کرانتی نے بڑی مہتو کانکشاؤں کے ساتھ سفلتا حاصل کی تھی۔ اسلامی گنتنتر ایران نے اپنی 42 ورشیہ آیو میں کئی مہتو کانکشاؤں کو پراپت کر لیا ہے اور باقی کو پراپت کرنے کے مارگ پر اگرسر ہے۔ امریکہ اور پشچم نے پچھلے چار دشکوں کے دوران ایرانوفوبیا کی نیتی پر چلتے ہوئے اس چھیتر میں شانتی ستھاپت نہیں ہونے دی، کیونکہ تناؤ اور یدھ کے چلتے عرب دیش پشچم سے بڑی ماترا میں ہتھیار خریدتے ہیں جس سے ان کے کارخانے اور ادیوگ چلتے ہیں۔ اس کے علاوہ امریکہ اور پشچمی دیشوں کو اس رننیتک چھیتر میں اپستھتی کا بہانہ مل جاتا ہے۔ دوسری اور پشچمی سرکاروں اور میڈیا نے وشو بھر میں ایران اور ایرانیوں کی چھوی خراب کرنے کے لیے ویاپک پریاس کیے ہیں۔
اجول بھوش شرنکھلا میں ہم ایران پر صدام دوارا تھوپے گئے 8 ورشیہ یدھ اور کڑے اور اتیاچار پورن آرتھک پرتبندھوں کے باوجود اسلامی گنتنتر ایران کے وکاس اور پرگت پر روشنی ڈالیں گے۔ ایران کی پرگتی اور اپلبدھیوں کا بخان انتراشٹریہ سنستھاؤں کے آنکڑوں کے آدھار پر کیا گیا ہے، لیکن اس کا یہ مطلب نہیں ہے کہ اسلامی گنتنتر ایران نے اس دوران کوئی غلطی نہیں کی ہے، بلکہ تاتپر یہ ہے کہ وہ وکاس کے پتھ پر اگرسر ہے اور اپنے ادیشوں کے نکٹ پہنچ چکا ہے۔
ایران کی مہان اسلامی کرانتی کی پہلی اپلبدھی سوادھینتا کی پراپتی اور امریکہ اور پشچمی دیشوں پر نربھرتا کی سماپتی تھی۔ ایران میں اسلامی کرانتی سے پہلے ایک راج شاہی اور تاناشاہی شاسن تھا جو پوری طرح سے پشچم پر نربھر تھی۔ ایران کی اسلامی کرانتی کی سفلتا سے پہلے تک ایران امریکی صلاح کاروں کے قبضے میں تھا جن کا سرکار پر پوری طرح سے نینترن تھا۔ یہاں تک کہ اچھ ادھیکاریوں کی نیوکتی اور انہیں پد سے ہٹانے کے لیے بھی امریکیوں سے اجازت لینی پڑتی تھی۔
رضا پہلوی نے بریٹن کے سمرتھن سے ستا حاصل کی تھی، لیکن دوسرے وشو یدھ کے دوران جرمنی سے نکٹ ہونے کی وجہ سے انگریزوں نے ان سے ستا چھین لی اور افریقہ کے ماریشس دیپ میں نرواست کر دیا۔ بریٹن کی تتکالین سرکار نے رضا شاہ کے بیٹے محمد رضا کو ستا سونپ دی۔ 1953 کے تختہ پلٹ کے بعد اور بریٹن اور امریکہ کے سمرتھن سے ڈاکٹر مصدق کی راشٹریہ سرکار کو گرانے کے بعد ایران میں امریکہ نے بریٹن کی جگہ لے لی۔ اس کے بعد سے ایران پر امریکہ کا نینترن ہو گیا۔
ادھیکاریوں کی نیوکتی اور انہیں ان کے پد سے ہٹانا کسی بھی دیش کا پراتھمک حق مانا جاتا ہے، لیکن شاہ محمد رضا پہلوی کے شاسن کال کے دوران امریکہ پر ایران کی اتنی زیادہ نربھرتا تھی کہ پردھان منتری اور انیہ منتریوں کی نیوکتی میں بھی امریکہ کی رائے انتم ہوتی تھی۔ درباریوں کی زبانی اس نربھرتا کی کہانی ایک پختہ ثبوت ہے۔ اس سندر میں محمد رضا پہلوی کی ماں تاج الملک لکھتی ہیں، کبھی کبھی میں محمد رضا سے کہتی تھی کہ تم یہ جانتے ہوئے بھی کہ یہ کمینے ودیشیوں کے ایجنٹ ہیں، انہیں باہر کا راستہ نہیں دکھاتے ہو، تو محمد رضا کہتا تھا انہیں نکال کر کیا فائدہ ہوگا، انہیں اگر نکال باہر کروں گا تو دسیوں لوگوں کو میرے ارد گرد اکٹھا کر دیں گے، انہیں رہنے دو تاکہ ودیشی سرکاریں ایران میں اچھا کاریہ انجام دینے کے پرتی سنشچت رہیں۔ اس بات کی جانکاری کے باوجود کہ محمد رضا اس وشے سے اوگت ہے، تاج الملک نے لکھا، محمد رضا خاص طور پر مجھ سے کہتا تھا، خفیہ ایجنسی ساوک کے پرمکھ اور انیہ اچ ادھیکاریوں کے امریکیوں سے سمبندھ ہیں، وہ صرف دکھاوٹی طور پر میرے پاس آتے ہیں اور مجھ سے انومتی لیتے ہیں، جبکہ انومتی لینے سے پہلے ہی امریکہ اور بریٹن کو سبھی ضروری جانکاریاں اپلبدھ کرا دیتے ہیں۔
ایران میں ودیشی شکتیوں کا ہستکشیپ اتنا ادھک تھا کہ بچپنے سے لے کر شاہی حکومت کی سماپتی تک محمد رضا پہلوی کے سب سے نزدیک دوست حسین فردوس نے ایران میں بریٹن کے خفیہ معاملوں کے پرمکھ سے اپنی ملاقات کا ذکر کرتے ہوئے کہ جس نے اس بات پر ناراضگی ظاہر کی تھی کہ محمد رضا جرمن ریڈیو سنتے ہیں اور ان کے نقشوں کے حساب سے دوسرے وشو یدھ کی جانکاریاں اکٹھا کرتے ہیں، لکھا کہ واپس لوٹ کر میں نے محمد رضا کو ملاقات کے بارے میں بتایا، وہ آشچرچکت رہ گئے اور پوچھا انگریزوں کو کیسے پتا چلا کہ میں ریڈیو سنتا ہوں، کل صبح سویرے ٹراٹ کو فون کرنا اور کہنا کہ محمد رضا نے ان نقشوں کو ہار دیا ہے اور اب کوئی بھی ریڈیو نہیں سنیں گے اس ریڈیو کے علاوہ جس کی انومتی ٹراٹ دیں گے۔
امریکی سینیٹ کے شوتھ کے مطابق ایران میں امریکی سلاحکاروں کی سنکھیا کی جن میں سے ادھکانش سینیہ ادھیکاری تھے 1972 میں 16,000 تھی، جو 1976 تک بڑھ کر 24,000 ہو گئی تھی۔ سینیٹ کی رپورٹ میں یہ بھی الیکھ ہے کہ ایران میں امریکیوں کی سنکھیا واشنگٹن سے ادھک ہتھیار خریدنے کے کارن 1980 تک 60,000 ہو جاتی، حالانکہ کسی بھی دیش کی سینیہ طاقت اور دوسرے دیشوں پر اس کا نربھر نہیں ہونا اس دیش کی سمپربھوتا کا استمبھ مانا جاتا ہے۔ محمد رضا پہلوی بھی اپنی خام خیالی میں پشچم اور وشیش کر امریکہ سے ہتھیار خرید کر ایران کی سینا کو مضبوط بنا رہا تھا، لیکن واستوکتا یہی تھی کہ پشچمی دیشوں نے ایران کو کئی گنا زیادہ قیمتوں پر اپنے ہتھیار بیچ کر ایرانی راشٹر کے آرتھک سروتوں کو لوٹنے کے علاوہ اسے اپنے ہتھیاروں کا گودام بنا دیا تھا، جنہیں وہ جب بھی چاہتے تھے اور ایران کی اجازت کے بنا استعمال بھی کر لیا کرتے تھے۔ اس سندر میں پہلوی رانی تاج الملک کہتی ہیں، ایک دن محمد رضا نے بڑے غصے میں مجھ سے کہا، پیاری ماں لعنت ہو اس سلطنت پر کہ جس کا میں شاہ اور کمانڈر ان چیف ہوں، کیونکہ امریکی میری اجازت کے بنا ہی ہمارے لڑاکو ویمانوں کو ویتنام لے گئے ہیں۔
وہ آگے کہتی ہے، ایران میں امریکہ کے کافی پہلے سے سینک موجود تھے، جب بھی انہیں ضرورت ہوتی تھی ایران کے سین اڈوں اور ایران کی سویدھاؤں کا اپنے حساب سے استعمال کر لیا کرتے تھے، وہ فری کا ایندھن استعمال کرتے تھے اور اپنے لڑاکو ویمانوں کا پیٹرول اور جہازوں کا ایندھن بھی ایران سے ہی لے جاتے تھے۔ 1966 سے 1977 تک محمد رضا شاہ کے درباری منتری اسد اللہ علم نے اپنی یادداشت میں سینیہ اپکرنوں کو مہنگا کرنے کے بارے میں لکھا ہے، شاہ کا کہنا تھا کہ اتپادوں دوارا لکھت میں اس بات کی پشٹی کرنے کے باوجود کہ ہر جیٹ کی قیمت 6.5 ملین ڈالر ہے، کس طرح سے انہوں نے اس کی قیمت 18 ملین تک بڑھا دی تھی۔ میں نے جواب میں کہا، یہی کام انہوں نے اسپرون ودھونسکوں کی قیمت کو لے کر بھی کیا تھا، ان میں سے 6 جہازوں کی قیمت 280 ملین ڈالر تھی، لیکن ہمیں 600 ملین ڈالر تک کا بھگتان کرنا پڑا۔ ایسا لگتا ہے کہ پینٹاگون ہماری باقی تیل کی آمدنی کو نچوڑ لینے میں سمے برباد نہیں کرتا ہے۔
दोस्तों, इस कार्यक्रम की पहली कड़ी के आखिर में बुरा नहीं होगा अगर हम अमेरिका पर मोहम्मद रजा शाह के शासन की निर्भरता खुद कुछ अमेरिकी अधिकारियों की जबानी सुने। मोहम्मद रजा शाह पहलवी के शासनकाल में ईरान में मौजूद अमेरिकी अधिकारियों में से एक जनरल एलिस विलियमसन ने बताया कि ईरान में अमेरिकी सलाहकार समिति के जो ये प्रमुख थे, 2 साल के अपने मिशन की समाप्ति पर विलियम्स ने कहा था कि 1971 से 1973 तक का 2 साल का समय मेरे लिए 20 वर्षों की बराबर था। इस दौरान मैंने $4 अरब के मूल्यों के करीब 700 समझौतों के बारे में बातचीत की।
ईरान सौदा करने के लिए एक अच्छा केंद्र बन गया था। इस देश को व्यापारियों का बफे कहा जाने लगा था। ये एक बहुत ही अच्छा बफे था जहां असामान्य रूप से लाभ हासिल होता था। न्यू कंजर्वेटिव अमेरिकी लेखक और विश्लेषक माइकल आर्थर लिदिन ने लिखा है, ईरान से तेल खरीदने के लिए संयुक्त राज्य अमेरिका जो भी डॉलर खर्च करता था, ईरानी उसका दोगुना हथियारों की खरीदारी करके और दूसरे सामान खरीदकर अमेरिका को वापस लौटा दिया करते थे।
तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। कार्यक्रम आपको कैसा लगा इस बारे में आप हमें ज़रूर बताइएगा। हमारा ईमेल आईडी है hindi@wsiribir। हमारी वेबसाइट है partstoday.com/hi। तो इसी के साथ रेडियो तेहरान की हिंदी सेवा की ये सभा अब यहीं पर संपन्न होती है। आप सभी से अब हम अनुमति चाहते हैं। शुभ रात्रि, खुदा हाफिज़।